नमस्कार, कार्यक्रम देश परदेशमा साथी सिर्जना न्युरेसँगै म प्रेम छेत्रीको तपाईँलाई स्वागत छ। कार्यक्रम लिएर हामी तपाईँको रेडियोमा आइसकेका छौँ। हामी अबको आधा घन्टासम्म तपाईँसँगै हुनेछौँ। तपाईँले सुनेर साथ दिनुहुन्छ भन्ने हाम्रो आशा छ।
कार्यक्रम देश परदेश उज्यालो रेडियो नेटवर्कको सहयोगमा बिजाफाम 101.6 उत्पादन गर्दछ। यो कार्यक्रम तपाईँ सामुदायिक रेडियो बिजाफाम 101.6 इन्टरनेट अनलाइनको www.bijafam.org.np हरेक हप्ताको बिहिबार बिहान 8:30 9 सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ। सँगै नवलप्रासीका अन्य 5 एफएमबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ।
यो कार्यक्रम तपाईँ रेडियो कावासोती 102.6 बिहिबार बिहान 8:30 सामुदायिक रेडियो परासी 90.2 शुक्रबार बिहान 7:30 रेडियो मध्यबिन्दु एफएम 101 शुक्रबार बिहान 8:30 सुन्न सक्नुहुन्छ।
त्यसै गरी सामर्थ्य एफएम 92.1 शुक्रबार बिहान 8:30 र सामुदायिक रेडियो सुनौल 90.7 सोमबार साँझ 7:00 सुन्न सक्नुहुनेछ अनि विजय एफएम 101.6 मङ्गलबार बिहान 8:00 पुनः प्रसारण सुन्न सक्नुहुनेछ।
आजको देश परदेश कार्यक्रम राजनैतिक दलका चुनावी घोषणापत्रमा समेटिएका वैदेशिक रोजगारीका विषयमा केन्द्रित छ। प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव नजिकिँदै जाँदा मुख्य दलहरू नेपाली काङ्ग्रेस तथा एमाले माओवादी गठबन्धन लगायतका दलहरूले चुनावी घोषणापत्र जारी गरिसकेका छन्। मुख्य दलहरूले घोषणापत्रमा वैदेशिक रोजगारीका विषयलाई कसरी समेटेका छन् भन्ने सामग्री कार्यक्रममा लिएर आएका छौँ।
अनि वैदेशिक रोजगारीलाई व्यवस्थापन गर्न र देशभित्रै रोजगारी सिर्जना गर्न नयाँ शक्ति, विवेकशील साझा जस्ता नयाँ र साना भनिएका दलहरूको योजना बारेका सामग्री पनि लिएर आएका छौँ। अघिल्ला चुनावमा लेखिने घोषणापत्रमा समेटेका वैदेशिक रोजगारीका कुरा र ती विषय कार्यान्वयन भए भएनन् भन्ने विषयमा अधिवक्ता सोम लुइटेलसित कुराकानी गर्नेछौँ। तर कार्यक्रमको सुरुवात गरौँ हप्ताभरिका वैदेशिक रोजगार गतिविधिबाट।
नवलपरासीका नवनिर्वाचित जनप्रतिनिधिले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन पहल गर्ने बताएका छन्। प्रतापपुर र सुस्ता गाउँपालिकाको संयुक्त रूपमा गरेको वैदेशिक रोजगार बारेमा छलफलमा सहभागी जनप्रतिनिधिले सूचना र सिप नलिए विदेश जाँदा समस्या भइरहेको भन्दै त्यस्ता व्यक्तिलाई सूचना र सिप लिएर मात्रै विदेश जाने बनाउने आफूहरूले पहल गर्ने बताएका हुन्। सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, उपाध्यक्ष इन्द्रकुमारी थरुनी, प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा, उपाध्यक्ष अञ्जुकुमारी चौधरी, आप्रवासी कामदार हकित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष बलबहादुर थापाले युवालाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्न लागिपर्ने भन्दै विदेश जानेहरूलाई सुरक्षित वैदेशिक रोजगारबारे जानकारी दिनु पनि आफूहरूको कर्तव्य भएको बताउनुभयो। कार्यक्रममा वैदेशिक रोजगारीको अवस्था र जननिर्वाचित पदाधिकारीहरूले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन के गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको कार्यक्रमका सञ्चालक सामी परियोजनाका कार्यक्रम अधिकृत ज्ञानेश्वर भण्डारीले बताउनुभयो। सकेसम्म स्वदेशमै रोजगारी गरौँ, यदि विदेश जाने नै भए सही सूचना र सिप लिएर जाउँ भन्ने नारासहित गरिएको कार्यक्रमको सहजीकरण सामी परियोजनाकी कार्यक्रम संयोजक उमा पौडेलले गर्नुभएको थियो। मलेसियाको फ्लिज इन्टरनेसनल कम्पनीमा कार्यरत नवलपरासीका एक युवाको मृत्यु भएको छ। नवलपरासी विनय त्रिवेणी गाउँपालिका 3 मिनबहादुर खाम्चाको अकस्मात बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको हो। उनी वैदेशिक रोजगारीका लागि 2071 माघमा मलेसिया पुगेका थिए। खाम्चा कार्यरत कम्पनी मलेसियाको जोहोर बारुममा छ। उनी कम्पनीमा काम गरेर आराम गरिरहेको अवस्थामा बेहोस भएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो। उनको सोही क्रममा मृत्यु भएको थियो। उनको मृत्यु भएको जानकारी त्यहाँबाट उनका साथी उमाकान्त धमालले परिवारलाई गराएका थिए। 29 खाम्चाको बुबा, आमा, श्रीमती र एक छोरी छन्। 3 दाजुभाइमध्ये जेठा नरबहादुर आगामी माघमा करार अवधि सकिएर घर फर्कने तयारीमा रहेको परिवारले जनाएको छ। उनका एक भाइ हाल मलेसियामा नै कार्यरत छन्। वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका नवलपरासीका एक युवा दुई महिनामै मानसिक रूपमा बिरामी भएर फर्केका छन्। बौद्धिकाली गाउँपालिका वडा नम्बर एक घर भएका 25 वर्षीय राजु दमाई मानसिक रूपमा बिरामी भएर नेपाल फिर्ता हुनुभएको हो। वैदेशिक रोजगारीमा जाँदा निकै फुर्तिला र स्वस्थ राजु दुई महिने साउदी बसाएपछि पूर्ण रूपमा मानसिक बिरामी भएर फर्किएका हुन्। 1,30,000 ऋण लिएर कमाउन साउदी गएका श्रीमानलाई छिट्टै घर फर्काउन तारन्तार फोन आउन थालेपछि उहाँकी श्रीमती हरिमायाले काउसदी स्थित सूचना केन्द्रमा उद्धारका लागि आग्रह गर्दै निवेदन दिनुभएको थियो। केन्द्रको पहलमा स्वदेश फर्किए पनि परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उहाँको उपचारमा समस्या भएको छ। श्रीमानको उपचारमा सहयोग गरिदिन हरिमायाले आग्रह गर्नुभएको छ।
सुन्नुभयो हप्ताभरिका वैदेशिक रोजगार गतिविधि प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी अनिता राणा भाट। गतिविधिपछि लागौँ आजको मुख्य विषयवस्तुतर्फ। मङ्सिर 10 र 21 गते प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव हुँदैछ। संविधान सभा मार्फत संविधान जारी भएर संक्रमणकाल अन्त्य गर्दै स्थायित्वतर्फ लाग्ने यो चुनावलाई महत्त्वका साथ हेरिएको छ। मुख्य दलसँगै अन्य साना दलले चुनावी घोषणापत्रमा राजनीतिक विषयसँगै स्थायित्व र समृद्धिमा जोड दिएका छन्।
घोषणापत्रमा ऊर्जा, सूचना प्रविधि, कृषि, पर्यटन, खनिज, यातायात, मानव संसाधनको परिचालनका विषयहरू समेटिएका छन्। उसो त दलहरूले रोजगारीका निम्ति विदेशमा रहेका झण्डै 0.5 करोड जनसङ्ख्यालाई पनि सम्बोधन गर्न छुटाएका छैनन्। आउँदो चुनावका लागि मुख्य प्रतिस्पर्धी नेपाली काङ्ग्रेस तथा नेकपा एमाले र नेकपा माओवादी केन्द्र गठबन्धनले वैदेशिक रोजगारीलाई चुनावी घोषणापत्रमा कसरी उठान गरेका छन् त सुनौ एक सामग्री।
समृद्धि र विकासका लागि भन्दै गठजोड गरेर चुनावमा होमिएका मुख्य राजनैतिक दलहरूले लम्बेतान घोषणापत्र जारी गरेका छन्। प्रतिनिधि सभा र प्रदेशसभा चुनावलाई लक्षित गरेर नेपाली कङ्ग्रेसले 84 पेजको चुनावी घोषणापत्र जारी गरेको छ। उसलाई पछ्याउँदै एमाले माओवादी केन्द्र गठबन्धनले 29 पेजको चुनावी घोषणापत्र ल्याएको छ। दुई कित्तामा उभिएका वाम र लोकतान्त्रिक पार्टीले घोषणापत्रमा युवालाई समेट्न छुटाएका छैनन्। वाम गठबन्धन र कङ्ग्रेस दुवैले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्ने घोषणापत्रमा उल्लेख गरेका छन्। एमाले माओवादी गठबन्धनले देशमा चाहिने जनशक्तिको व्यवस्थापन गर्ने र वैदेशिक रोजगारमा श्रम सम्झौता गरी सरकारी माध्यमबाट युवालाई विदेश पठाउने घोषणा गरेका छन्। प्रत्येक स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम परिषदबाट मान्यता प्राप्त प्राविधिक शिक्षालाई स्थापना गर्ने र उमेर पुगेका सबैलाई निशुल्क तालिम दिने घोषणा गरेको छ। दक्षता प्राप्त गरेकाहरूलाई रोजगारीमा प्राथमिकता दिने र दक्ष तथा अर्धदक्ष कामदार मात्रै विदेश पठाउने घोषणा एमाले माओवादी गठबन्धनले गरेको छ। युवाले विदेशमा सिकेको सिपका साथै विप्रेषणको 90% राष्ट्र निर्माणमा लगाउने गठबन्धनको घोषणापत्रमा उल्लेख गरिएको छ। उता कङ्ग्रेसले गाउँमा रहेका युवालाई स्थानीय तहमा रोजगारी सिर्जना गरी उत्पादनमूलक काममा संलग्न गराउन स्थानीय सरकारलाई प्रोत्साहित गर्ने घोषणापत्रमा उल्लेख गरेको छ। रोजगारी सृजना नहुँदासम्म सामुदायिक सेवा र विकासको काममा युवालाई संलग्न गराई बेरोजगार भत्ता उपलब्ध गराउने घोषणा कङ्ग्रेसले गरेको छ। 10 वर्षभित्रमा नेपाल बाहिर रोजगारी वा व्यवसायका लागि गएका नेपाली नागरिकता र राहदानी बाहक नेपालीलाई विदेशबाटै निर्वाचनमा मत दिन पाउने कानूनी व्यवस्था र प्रशासकीय व्यवस्था गर्ने पनि कङ्ग्रेसले घोषणा गरेको छ। कल्याणकारी कोषको प्रयोग, ऋण कोषको स्थापना वा सहकारी संस्थाहरूको प्रयोग गरी विदेश जानेलाई न्यून ब्याजदरमा ऋण दिने व्यवस्था जस्ता उपाय अवलम्बन गर्ने कङ्ग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ।
ठूला दलहरूले झैं संघीय समाजवादी, राप्रपा, विवेकशील साझा लगायतका दलहरूले पनि वैदेशिक रोजगारीको विषय घोषणापत्रमा छुटाएका छैनन्। सबै पार्टीले केही वर्षभित्रै युवाले रोजगारीका लागि विदेश जान नपर्ने घोषणा गरेका छन्। बरु साना दलका नेताहरूले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र देशभित्रै रोजगारी सिर्जना गर्न पटक पटक सरकार चलाएका ठूला दलहरूले चासो नदेखाएको बताउँछन्। नेकपा मालेका पोलिट ब्युरो सुरेन्द्र ढकाल
हुनुपर्ने भने के त भन्दाखेरि हामीले जुन राष्ट्रसँग श्रम सम्झौता गरेका छौँ त्यो श्रम सम्झौता गर्दा पनि त्रिपक्षीय हुनुपर्छ, त्यहाँ चाहिँ आइएलओको साक्षी हुनुपर्छ एउटा कुरो, र अनि दोस्रो कुरा चाहिँ के त भन्दाखेरि त्यस्तो सम्झौता भएको राष्ट्रहरूमा मात्रै सेमी स्किल र स्किल लेबर पठाउनु पर्छ। यसरी अनस्किल्ड लेबर पठाउने भनेको मतलब के भने उनीहरू डर्टी डेन्जर र डिफिकल्ट काम गर्न पठाउने हो र धेरै केसेसहरू देख्नु भएको छ तपाईँले उहाँहरूको चाहिँ लेबर शोषण भएको छ, सेक्सुअल एब्युज भएको छ, हेरेसमेन्ट भएको छ, मान्छे लास आइराखेको अवस्था छ। यी सबै भएको कारण के हो त भन्दाखेरि अहिलेसम्म नेपाललाई चाहिँ शासन गर्ने दलहरूले इजी मनी कमाएर आयात गरेर त्यो कम्मर पैसाले आयात गरेर त्यसबाट उठेको राजस्वले देश चलाउने काम गरिरहेछन्। त्यो भनेको राम्रो कुरो होइन। हामीले उत्पादन त्यो पैसा विदेशी मुद्रा जुन हामी कमाउँछौँ त्यो मुद्रा यहाँको प्रडक्सनको लागि चाहिँ के हुनुपर्छ त खर्च हुनुपर्छ आयात गर्नको लागि। हाम्रा प्रडक्सन गर्ने क्षेत्र थुप्रा छन्, टुरिज्ममा बेपत्ता आयात गर्न सकिन्छ, ऊर्जामा बेपत्ता आयात गर्न सकिन्छ, के अरे लगानी गर्न सकिन्छ, त्यो लगानी गर्ने हिँ हुनु पऱ्यो। त्यो चाहिँ त्यो पैसा चाहिँ हामीले के त भन्दाखेरि आयात गरेर किन्ने होइन। त्यो भयो मतलब के भने नेपाल राष्ट्र ब्याङ्कमा जम्मा भएको पैसा त खालि ट्रान्जिट मात्र हुन्छ, त्यो सबै चाहिँ जुन देशबाट हामीले बढी आयात गर्छौँ इन्डियामा जान्छ त्यो पैसा।
अब यो द्विपक्षीय सम्झौताको कुरा अनि सँगसँगै तपाईँले उठाइराखेको द्विपक्षीय मात्रै होइन कि त्योभन्दा फरक अलिकति चाहिँ विश्वासिलो खालको त्रिपक्षीय अथवा त्योभन्दा ठुलो सम्झौता हुनुपर्छ भनिरहँदाखेरि हामीले द्विपक्षीय सम्झौता त धेरै देशसँग गर्न सकिरहेको छैनौँ, त्यो अवस्था आउन सक्ला र भने
त्यो त अब गभर्मेन्टले चाहने हो। गभर्मेन्टले चाह्यो भने हुनसक्छ, किन नसक्ने भन्ने कुरै छैन। हामी एग्रिमेन्ट नगरिकन गभर्मेन्ट इनिसिएटिभ लिनु पऱ्यो, लिएर चाहिँ हामी एग्रिमेन्ट नगरिकन हाम्रो लेबर पठाउँदैनौँ भनेर गभर्मेन्टले इनिसिएटिभ लिने किन सातवटासँग हुनसक्छ भने 140 वटा 150 वटा नआउने भन्ने कुरै भएन। यहाँ त के त भने इजी भयो कि जहाँ पनि इजी भयो खोज्ने, सजिलो खोजेर त हुँदैन।
मैले यही प्रसङ्गमा तपाईँसँग उठाउन खोजेको, जस्तो राजनीतिक दलले नै हो सरकार चलाउने भनेको, अब तपाईँहरूले नगर्ने भने त तपाईँहरूले चाहिँ सरकारले गर्नुपर्छ भन्ने अनि राजनीतिक दलकोमा पनि आबद्ध तपाईँहरू हुने
हो। हामी अब देशमा रुल गरिरहेको राजनीतिक दल परेनौँ, सानो राजनीतिक दल पऱ्यौँ र हामीले भोलि देश चलाउनु पर्ने स्थिति आयो, उहाँहरूले हामीलाई चाहिँ मतदाताहरूले हामीलाई विश्वास गर्नुभयो यिनीहरूले देश चलाउन सक्छन् भने हामी यस्तो किसिमको हफाजाडले चाहिँ हामी चाहिँ नेपाली लेबरहरूलाई चाहिँ नेपाली युथहरूलाई चाहिँ विदेश पठाउँछ।
तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कको सहयोगमा सामुदायिक रेडियो बिजाफाम 101.6 उत्पादन गरेको कार्यक्रम देश परदेश सुन्दै हुनुहुन्छ। यो कार्यक्रम सामुदायिक रेडियो बिजाफाम 101.6 रेडियो कावासोती 102.6 MHz, सामुदायिक रेडियो परासी 90.2 MHz, रेडियो मध्यबिन्दु एफएम 101 MHz, सामुदायिक रेडियो सुनौल 90.7 MHz र सामर्थ्य एफएम 92.1 MHz पनि सुन्न सकिन्छ।
यस कार्यक्रममा हामी परदेश जाँदाका सजिला अप्ठ्यारा र स्वदेशमै पाइने कामका अवसरका कुरा गर्छौँ। विदेश जानु अघि नै सही सूचना र जानकारी लिएर जाँदा परदेशको काम र कमाई सुरक्षित हुन्छ। यस्ता जानकारी दिएर तपाईँको वैदेशिक रोजगारको यात्रालाई सहज र सुरक्षित पार्नु रेडियो कार्यक्रम देश परदेशको उद्देश्य हो।
मामा, भर्खरै काठमाडौँबाट फोन आयो, अब त म पनि विदेश जाने भए नि।
ए हो र भान्जा, अनि के कामको लागि जान ला विदेश? अनि विदेशमा गएर काम गर्न सिप सिक्या छौ, तालिम लिएको छौ भान्जा?
मामा पनि विदेशमा गएर काम गर्न पनि के सिप चाहिन्छ र, गएपछि जानिहालिन्छ नि।
हेर भान्जा, त्यसो भनेर हुँदैन, सबभन्दा पहिले त कुन काममा विदेश जाने भनेर यही नै निश्चित गर्नुपर्छ र सोही अनुसार सिप तालिम लिएर जानुपर्छ। त्यसो गर्दा भने अनुसारको काम र दाम पाइन्छ र सम्मान पनि पाइन्छ। पहिल्यै विचार गर्नु पर्यो है भान्जा यस्तो कुरो त।
हुन त हो मामा, तर तालिम लिन कहाँ जाने, कति खर्च लाग्ने हो कुन्नी?
हेर हेर भान्जाको बुद्धि, त्यसको चिन्तै नगर न तिमी। तालिमको लागि खर्चै नलाग्ने साथै तालिम अवधिभर खाना र बस्न समेत निशुल्क पाइने ठाउँ छ। त्यो सबका लागि तिमी तुरन्तै कावसोती नयाँ बजारमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा गइहाल भान्जा।
स्विस सरकारको सहयोगमा सामी हेल्बेटास नेपाल तथा हिमालयन सामुदायिक विकास मञ्चको संयुक्त पहल।
कार्यक्रम देश परदेशमा यसअघि हामीले सुन्यौं ठूला दलहरू काङ्ग्रेस तथा एमाले र माओवादी केन्द्र गठबन्धनले वैदेशिक रोजगारीलाई चुनावी घोषणा पत्रमा कसरी उठान गरेका छन् भन्ने बारेको सामग्री, अनि सुन्यौं नेकपा मालेका नेता सुरेन्द्र ढकालका कुरा।
ठूला हुन् वा साना, सबै दलको मुख्य लक्ष्य सत्तामा पुग्ने मात्र हो भन्ने धेरैको आरोप छ। विगतमा पनि पटक पटक चुनाव भए, दलहरूले घोषणा पत्र छापे, तर चित्त बुझ्दो गरी कुनै कुरा कार्यान्वयन नहुँदा नागरिक निराश छन्। त्यसो भएको हुनाले घोषणा पत्रमा उल्लेख गरिएका कुरा भोट फकाउनका लागि मात्रै लेखिएको हो भन्न सकिने अवस्था आयो। गर्न सक्ने कुरा भन्दा पनि कसरी लोकप्रिय हुनेतर्फ मात्रै पार्टी र तिनका नेताहरूको ध्यान गए जस्तो देखिन्छ। यसैको सेरोफेरमा कुराकानी गर्न यति बेला हामीसित हुनुहुन्छ पिपुल फोरमका सल्लाहकार अधिवक्ता सोमलोइटेल।
जति बेला वैदेशिक रोजगारमा अलिक कामदारहरू जान थाले, त्यो बेलादेखि नै राजनीतिक दलको घोषणा पत्रहरूमा केही न केही विषय सम्बोधन हुँदै आए। तर अब मुख्य रूपमा त्यो सम्बोधनको विषय चाहिँ के छ भन्दाखेरि, अब घोषणापत्रको कन्टेक्स्टमा पनि हेर्नु पऱ्यो। राजनीतिक दलको घोषणापत्रहरू रियल्ली कार्यान्वयन गर्नको निम्ति र त्यसमा आधारित भएर भोलि नीति कार्यक्रमहरू विकास गर्नको लागि बनाउने पक्ष भन्दा पनि सेक्टर अफ पपुलेसनलाई सन्तुष्टि बनाउनको लागि अथवा थिमेटिक विषयमा केही न केही हामीले बोल्नुपर्छ, केही बोलेन भनेदेखि चाहिँ हुँदैन भन्ने मानसिकतामा आधारित भएर बन्ने भएको हुनाले अब अलि वैदेशिक रोजगारको घोषणापत्रहरूमा विगतका घोषणापत्रहरूमा जुन रूपमा चाहिँ कुराहरू आउनुपर्ने हो त्यो रूपमा आउनु चाहिँ सकेनन्।
कुरा आए तर त्यो कार्यान्वयन भएन।
होइन, दुईवटा पक्ष भयो। एउटा पक्ष चाहिँ के छ भन्दाखेरि, अब वैदेशिक रोजगारको विषयमा अरू विषयमा जस्तै वैदेशिक रोजगारको विषयमा पनि केही कुरा राख्नुपर्छ भन्ने चाहिँ राजनीतिक दलहरूलाई भयो। तर के राख्नुपर्छ त्यो त बुझेर राख्नु पऱ्यो, कार्यान्वयन योग्य कुरा राख्नु पऱ्यो। र गोलमोटल भाषा अब सुरक्षित व्यवस्थित मर्यादित भन्ने जस्तो भाषा मात्रै राखेर पनि भएन, त्यो त सबैलाई थाहा भएकै कुरा हो। त्यसैले त्यहाँ चाहिँ एउटा पक्ष के देखियो भनेदेखि, अलिक त्यसको गहिराइमा गएर प्रोग्राम भोलि प्रोग्राम दिन सक्ने खालको ल्याङ्ग्वेज पनि घोषणापत्रमा राखिएन। अनि अर्को पक्ष के हो भने, जे राखेको छ त्यो पनि कार्यान्वयन भएन। अब किन भएन भन्दाखेरि, राजनीतिक दलले घोषणापत्रमा राखेको कुराहरू अरू विषय पनि कार्यान्वयन हुँदैन, यी विषय पनि कार्यान्वयन भएनन्।
भनेको चाहिँ घोषणा पत्र चाहिँ प्रचारबाजीको रूपमा मात्रै आइराखेको हो भन्ने हो।
समग्र रूपमा घोषणा पत्र निर्माणको कुरा अब कतिपयले कतिपय दलको कमिटमेन्ट पनि छ होला, साना राजनीतिक दलहरूलाई त्यसो भनौँ भने मौका नपाएकाहरूलाई मार्का पनि पर्छ होला, त्यो कुरा चाहिँ म सुरुमा भन्न चाहन्छु। तर आम रूपमा हेर्दाखेरि चाहिँ राजनीतिक दलहरूले घोषणा पत्रमा राखेको कुराहरू मैले भोलि गएर कार्यान्वयन गर्नुपर्छ, मैले कार्यान्वयन गरिनँ भने म जनताप्रति उत्तरदायी हुन्छु भन्नुभन्दा पनि हामीले घोषणापत्र जारी गर्नु पऱ्यो। अब घोषणापत्र जारी गर्दाखेरि चाहिँ अब के विषय छन् अथवा कुन कुन सेक्टरको पपुलेसन छ तिनीहरूलाई खुसी पार्न के राखिदिने भन्दाखेरि चाहिँ हुने नहुने र विषयको गहिराइमा पुगेर त्यहाँ चाहिने कुरा राख्ने भन्दा पनि पपुलिस्ट कुराहरू राखियो। अब जस्तै वैदेशिक रोजगारको हकमा त अब थोरै विषय मात्रै सम्बोधन भएको हुनाले भन्न सकिँदैन, तर अब आज पनि एउटा राजनीतिक दलको नाम त नलिउँ, एउटा मात्रै दलको कुरा गरे जस्तो हुन्छ, तर एउटा प्रति व्यक्ति आए चाहिँ यति $1,000 पुर्याउने 5 वर्षमा भनेर जस्तो घोषणा पत्र पनि आयो होइन। अब त्यसको निम्ति त्यो भए त राम्रो हो, तर त्यो हुन व्यावहारिक रूपमा सम्भव छ कि छैन, हाम्रो प्रति व्यक्ति आए कस्तो छ, यसलाई बढाएर लाँदाखेरि 5 वर्षमा हामी कहाँ पुर्याउन सक्छौँ, त्यो खालको घोषणापत्र आउनु पऱ्यो। त्यसै गरी अलि लोकल इलेक्सनको घोषणापत्रहरू हेर्नुभयो भनेदेखि के अरे यो अलिक सेक्टरल पपुलेसनहरू जुन बच्चा वृद्धहरूको विषयमा पनि ठुल्ठुला प्रमिसहरू मात्रै आए, त्यो भएको हुनाले घोषणापत्र बनाउँदैखेरि के गर्नु पऱ्यो भन्दाखेरि केमा आधारित भएर बनाउने, जनसङ्ख्यालाई आधारित मान्ने कि विषयहरूलाई आधारित मान्ने कि, र अर्को कुरा के भने जे कार्यान्वयन हुनसक्छ त्यो कार्यान्वयन हुनसक्नेलाई हुनसक्ने विषयलाई घोषणापत्र राख्नु पऱ्यो। अब त्यो सबै राजनीतिक दलले त्यस्तोतर्फ कम्पिटिसन गर्यो भने चाहिँ राम्रो हुन्छ। अब अहिले चाहिँ कम्पिटिसनै के हुन्छ भने अर्कोले चाहिँ हानिहाल्छ, अर्कोले ठुलो कुरा ल्याइहाल्छ, त्यसको आधारमा उसले भोट ल्याउला भनेर अर्कोले पनि के गर्छ भने त्यस्तै अलिक प्रचारबाजीमै बढी प्रतिस्पर्धा भइरहेको देखिन्छ।
लेखिहालौँ, कार्यान्वयन गर्ने कुरा पछिको कुरा भयो, अथवा कार्यान्वयन नगर्दा पनि कसैले के नभन्ने भए भन्ने हिसाबले सिरियस भएन नि दलहरू।
अब कसो लेख्दाखेरि उहाँहरूको विचारमा त्यो क्षेत्रका जनताले त्यो क्षेत्रका मान्छेहरूले उहाँहरूलाई बढी भोट दिन्छन् अथवा कुन पपुलिस्ट कुराले चाहिँ बढी मतदातालाई आकर्षित गर्न सकिन्छ त्यस्तो कुराहरू मात्रै राख्ने प्रचलन चल्छ। त्यो त्यसका दुई तिनवटा क्याटेगोरी छ, एउटा जेनरल ल्याङ्ग्वेज प्रयोग गर्नुभएको छ, त्यो अब कता कार्यान्वयन भयो के भयो त थाहा छैन, किनभने कार्यक्रमिक कुरा हो भने मात्रै मेजरमेन्ट गर्न सकिन्छ। अर्को चाहिँ ठुल्ठुलो उहाँहरूले बाचाहरू गर्नुभएको छ जुन चाहिँ कार्यान्वयन हुनै सक्दैनन्। अब केही विषयहरू जुन प्र्याक्टिकल कुराहरू छन् ती चाहिँ कार्यान्वयन पनि भएका होलान्, तर समग्रमा हेर्ने हो भने कार्यान्वयन नभएको धेरै पक्षहरू पनि देखिन्छ।
अब अन्तत यो वैदेशिक रोजगारीमा देखिएका जुन समस्याहरू छन्, चाहे भने त दलहरूले यी सबै यो समस्याका कुरा सम्बोधन गर्नेदेखि लिएर देशभित्रै रोजगारी सृजना गर्न पनि त सक्ने भए,
दलहरूले चाहँदाखेरि गर्न सक्छन्। अब दलहरूले चाहनु पनि कसरी पर्यो भने, मैले त्यही भएर अघिदेखि भन्दैछु, विषयवस्तु बुझेर गर्नु पर्यो। अब अहिले स्वदेशको रोजगारी सिर्जना 5 वर्षभित्रमा स्वदेशमा रोजगारी सिर्जना गर्छौँ र वैदेशिक रोजगार जानुपर्ने बाध्यता अन्त्य गर्छौँ भने त्यो प्र्याक्टिकल हुँदैन। अब के गर्नु पर्यो भन्दाखेरि 1 वर्ष 2 वर्षभित्रमा हामी यस्तो यस्तो 6 महिनाभित्रमा नीति बनाउँछौँ, 2-3 वर्षभित्रमा चाहिँ पूर्वाधारहरू तयार गर्छौँ, लगानीहरू आकर्षित गर्छौँ र मा फर एक्जाम्पल अहिले चाहिँ 90% युवाहरूलाई भनौँ श्रम बजारमा आउने युवाहरूलाई 90% रफली 90%लाई वैदेशिक रोजगारीले रोजगारी दिइरहेको छ भने त्यो हामी घटाएर 5 वर्षमा 50% बनाउँछौँ। अनि 10 वर्षमा चाहिँ के छ भन्दाखेरि हामी हाम्रा युवाहरूलाई रोजगारी दिन सक्छौँ भन्ने खालको हो। त्यसरी चाहिँ राजनीतिक दलहरूले घोषणापत्र लेख्नु पर्यो र घोषणापत्रमा आधारित भएर भोलि उहाँले सरकार बनाउनु भयो भने अथवा प्रतिपक्षमा रहनु भयो भने सरकारलाई त्योतर्फ नीति कार्यक्रम बनाउनको निम्ति दबाब दिनु पऱ्यो। त्यो भयो भने चाहिँ कार्यान्वयन हुन्छ, होइन भनेदेखि चाहिँ त्यो कार्यान्वयन हुन सक्दैन।
अहिले तत्कालै दलहरूले पुरा गर्न सक्ने यो वैदेशिक रोजगारीमा देखेका जुन समस्या छन् तिनीहरूलाई चाहिँ पुरा गर्न सक्ने, दलहरूले पुरा गर्न सक्ने त्यस्ता कुराहरू चाहिँ के हुन्?
स्वदेशमा रोजगारी सिर्जनाको लागि पूर्वाधार भन्न चाहन्छु, नम्बर एक। नम्बर दुई चाहिँ अब अलिकति हाम्रो कामदारहरूलाई यहाँ के अरे भर्ना गर्ने अथवा भनौँ न कामदारलाई विदेश पठाउने प्रक्रियामा रहेको ठगी शोषणको कुराहरू एउटा विषय हुनसक्छ। अर्को विषय, हामी राज्यको पुनर्संरचना गरेर अब स्थानीय सरकार पनि बनिसकेको हिसाबले हेर्दाखेरि यो धेरै अप्ठ्यारो कुरा पनि छैन। घोषणापत्रमा उहाँहरूले राख्नुभयो र भोलि कार्यान्वयन गर्न चाहनुभयो भने यो वैदेशिक रोजगार व्यवस्थापनको विकेन्द्रीकरण, स्थानीयकरण, स्थानीय निकायबाटै सेवाहरू दिने सूचना हुनसक्छ होला, तथ्याङ्क राख्ने कुरा हुनसक्छ होला, उहाँहरूले पाउने कम्पनसेसनहरू गाउँबाटै पाउने कुराहरू हुनसक्छ होला, एउटा विषय त्यो हुनसक्छ। अर्को विषय चाहिँ अब अलिकति कूटनीतिक नियोगहरूको भूमिकालाई सुदृढ गर्नेछौँ भन्ने कुरा पनि राजनीतिक दलले कमिट गरेर पनि पुरा गर्न सक्नुहुन्छ, किनभने कूटनीतिक नियोगको उपस्थिति कम छ। 110 खुल्ला भएको 29 मात्रै कुटनीति नियोगहरू छन्, त्यो सङ्ख्या पनि बढाउनु पऱ्यो। सङ्ख्यामा मात्रै छैन, त्यहाँ गुणस्तरको कुरा पनि छ, कति सेवा पाइरहेको छ भन्ने कुराहरू पनि छ। र अर्को चाहिँ के भन्दाखेरि अब अलि नीति र संरचनाहरू कस्तो बनाउने त, वैदेशिकहरूलाई कसरी सुरक्षित बनाउने भन्ने कुरामा राजनीतिक पार्टीहरूले एउटा भिजन दिएर त्यो भिजन अनुसार देशलाई गाइड गर्न सक्छन्।
पिपुल फोरमका सल्लाहकार अधिवक्ता सोम लुटेलका कुरा सुन्दा सुन्दै हामी कार्यक्रम देश परदेशको अन्त्यतिर आइसकेका छौँ। हाम्रो आजको कार्यक्रम सुनेपछि तपाईँलाई कस्तो लाग्यो? सुझाव र सल्लाहका लागि 0785014 र 5014006 फोन गर्न सक्नुहुनेछ।
तपाईँसँग इमेलको सुविधा छ भने bizfm101.com@gmail.com पनि हामीलाई इमेल गर्न सक्नुहुन्छ।
त्यसै गरी तपाईँ आफ्ना विचार प्रतिक्रिया तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँ वैदेशिक रोजगारीबारे सूचना लिन चाहनुहुन्छ भने सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र कावास्वती नयाँ बजार नवलप्रासीको फोन नम्बर 0785409557 र परासीमा जीविस भवनसँगै जोडिएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र रामग्राम 5 परासीको फोन नम्बर 0785203111 पनि सम्पर्क गर्न सक्नुहुन्छ।
आजका लागि कार्यक्रम देश परदेशको समय सकियो। आजको कार्यक्रममा आफ्नो समय, अनुभव र ज्ञान दिएर सहयोग गर्नुहुने सबैलाई धन्यवाद र धन्यवाद तपाईँलाई कार्यक्रम सुन्नु भएकोमा। तपाईँका सल्लाह, सुझाव र प्रतिक्रियाको हामी पर्खाइमा छौँ। आजको कार्यक्रमबाट साथी सृजना न्युरेसँगै म प्रेम छेत्री पनि बिदा हुन्छु। नमस्कार।